सॉरी से, क्योंकि इन जैसी शख्सियत को अगर वेट करना पड़ जाए मेरे प्रोग्राम के लिए तो आई मस्ट अपोलोजाइज टू हिम एंड आई एम वेरी थैंकफुल टू यू एंड थैंकफुल टू हिम दैट ही इज बीइंग शोइंग रिमार्केबल पेशेंस एंड यू नो व्हाट एल्स.
प्रदीप जी, जो ओनर्स होते हैं ना बिजनेसेस के,
जी जी,
तो वो जो है उनको वो नहीं होता कि भाई मैं पहले जाऊं या बाद में जाऊं, बिकॉज दे ओन द प्लेस. तो गौरी साहब जो है, जैसे आपने कहा कराफतुल्ला गौरी साहब, ये बिजनेस कराफतुल्ला गौरी साहब का है.
दिस इज
मैं जिस पेशे से मुतालिक रहा हूं ना, डिप्लोमेसी से, उसके लिए कहा जाता था कि डिप्लोमेट्स के लिए दो चीजें बहुत जरूरी है
जी.
एक तो मजबूत टांगे
अच्छा,
और दूसरा ये बेतहाशा सब्र. क्योंकि रिसेप्शन में हम घंटों खड़े रहा करते थे, तीन तीन चार चार घंटे रिसेप्शन चलते थे और हम अपनी टांगों पे खड़े रहे के बस गुफ्तगू करते थे, दुनिया भर की बातें करते थे सब. तो
पेशेंस, आपको अलर्ट भी रहना पड़ता था.
अलर्ट भी रहना पड़ता था. और पेशेंस तो आपके लिए जिंदगी के हर शोबे में हर कदम पे काम आता है.
बहुत शुक्रिया सर.
अल्लाह हमारे साबरीन.
यस,
अल्लाह फरमा चुका है.
बहुत बहुत शुक्रिया आपका. अभी थोड़ी देर बाद हम आपकी बातचीत करवाएंगे जनाब करामतुल्लाह गौरी साहब से. फिलहाल मेरे साथ मौजूद हैं जनाब प्रदीप जी. प्रदीप जी, पहले तो अपना और अपनी कंपनी का तारुफ करा दें.
माजिद भाई, आपके सभी लिसनर्स को मेरा नमस्कार, सत श्री अकाल, अस्सलाम वालेकुम एंड वेलकम टू द टॉक शो. जैसा कि मैं पहले भी कह चुका हूं हर उसमें, 1998 से आज तक मैं सनलाइफ के साथ हूं. एक यही काम किया, लाइफ इंश्योरेंस और उससे रिलेटेड सारे तरह के प्लान्स और एक्टिविटीज. सनलाइफ के लीडिंग एडवाइजर्स में अभी भी मेरा शुमार है. और सनलाइफ जो कंपनी है ये कनाडा की अपनी कंपनी है, कैनेडियन कंपनी है. 1865 में ये वजूद में आई, जो कि इसलिए इम्पोर्टेंट है क्योंकि कनाडा एज अ नेशन स्टार्ट हुआ 1867 में. उसके भी दो साल पहले से ये कंपनी काम कर रही है और ये वाहिद कंपनी है लाइफ इंश्योरेंस फील्ड की पूरे नॉर्थ अमेरिका में, जिसे 100 मोस्ट सस्टेनेबल ग्लोबल कॉरपोरेशंस में शुमार किया गया. माजिद भाई, तो बेसिकली इसका मतलब यह है कि बहुत बड़ी फाइनेंशियल स्ट्रेंथ है, वेल ओवर ट्रिलियन यूएस डॉलर्स, बहुत तरह के प्लान्स हैं, बहुत कॉम्पिटिटिव प्राइसिंग है. लेकिन जो सबसे खास बात है वो है कस्टमर सर्विस. हर क्लाइंट के पास एक एडवाइजर होता है जिसके रास्ते में क्लाइंट हमेशा रहता है और वो एडवाइजर ही बगैर किसी फीस के उसके सारे काम करता है, यानी कि एड्रेस चेंज करना, बेनिफिशियरी चेंज करना, बैंक अकाउंट चेंज करना, टाइम टू टाइम पॉलिसी रिव्यू करना वगैरह वगैरह. और तो ये कस्टमर सर्विस. और दूसरी चीज क्या है, वेरी स्मूथ क्लेम टाइम. माजिद साहब, मैंने दर्जनों क्लेम्स बनाए हैं क्योंकि एडवाइजर का ही काम है क्लेम बनाना, जिसकी कोई फीस भी नहीं होती. और ये दो चीजें जो है, इन्हीं की वजह से मैं इस कंपनी में अपना 26वां साल निकाल रहा हूं. क्योंकि हर बार जब किसी की डेथ होती है या कोई सिचुएशन होती है तो हड़कंप मर जाता है उस फैमिली में, और हम पे भी बहुत प्रेशर आता है कि कब पैसे मिलेंगे, मिल रहे हैं कि नहीं मिल रहे वगैरह वगैरह. तो कंपनी चूंकि हर बार अपने कमिटमेंट पे खरी उतरती है, दैट्स व्हाई यू नो पीपल लाइक अस ऑल्सो फील एनकरेज टू कंटिन्यू विद दिस कंपनी.
प्रदीप जी, हम कोशिश तो ये करते हैं कि हर वीक जब आप इधर आते हैं ट्यूसडे को, तो आपसे किसी एक वन पर्टिकुलर टॉपिक पे बात किया जाए. आज का टॉपिक क्या है?
आज बात करेंगे माजिद भाई हम लोग कि जब क्लेम, डेथ क्लेम का पैसा मिलता है तब उसके बाद फैमिली में किस तरह के इनिशियल रिस्पॉन्सेज होते हैं. क्योंकि लाइफ इंश्योरेंस लेने का मकसद ये होता है कि जब इंश्योर्ड पर्सन की डेथ हो तो उसके जो अजीज लोग हैं, जिनको चाहता है, जिनको वो नामजद करता है या बेनिफिशियरी कहलाते हैं उसके पॉलिसी के, उनको जब पैसे मिले उसकी डेथ पे, ये पॉलिसी का मकसद होता है. तो ये तो मकसद हो गया, लेकिन जब एक्चुअल एग्जीक्यूशन होता है, जब उनको चेक दिया जाता है, तब उनके क्या रिस्पॉन्सेज होते हैं, उनके क्या इमोशंस होते हैं, इस बारे में बात करना चाहता हूं. क्योंकि मैं इतने साल से देख रहा हूं और कई चीजें जो हैं वो बहुत ही आसानी से हम देख सकते हैं कि जो कि एक पैटर्न है, पैटर्न है, चाहे किसी भी नेशन के हों, चाहे किसी भी एज ग्रुप के हों, किसी भी फाइनेंशियल बैकग्राउंड के हों, दिस इज हाउ पीपल रिस्पॉन्ड, दिस शोज द बेसिक ह्यूमन नेचर माजिद भाई, स्पेशली साउथ एशियंस का, उसके बारे में आज हम बात करें।
चलिए आइए आप शुरू करते हैं कि क्या डिस्कशन क्या होती है आपकी।
पहला तो ये होता है कि जब किसी की डेथ होती है तो फैमिली में एक अजीब तरह की मायूसी छा जाती है, इसको किसी और तरह से डिस्क्राइब करना बड़ा मुश्किल है, और बहुत ही सीवियर सेंस ऑफ इनसिक्योरिटी आ जाता है कि अब हमारा क्या होगा, हमारे घर का मुखिया, हमारे वालिद साहब या मेरे हस्बैंड चले गए, अब हम लोग क्या करेंगे, कैसे करेंगे, कौन हमें गाइड करेगा, हमारे को पैसों की बड़ी प्रॉब्लम हो जाएगी या नहीं होगी। तो उस समय फिर ये लोग कॉल करते हैं कि ऐसा हुआ, अब आप बताएं प्रदीप जी क्या करना है। तो सनलाइफ में फॉर्चुनेटली क्लेम कर लेने के बहुत सिंपल स्टेप्स हैं मजिद साहब, तो इसमें हमें भी कोई ऐसी बहुत मुश्किल नहीं आती, लेकिन जब पैसे मिल जाते हैं उसमें तो हमेशा मैं कोशिश करता हूं कि हैंडओवर करूं पर्सनली। पर्सनल हैंडओवर करने के कई फायदे हैं, आप उनसे बात कर सकते हैं, उनको समझा सकते हैं, और कुछ एक बेसिक चीजें हैं उसको उनको क्लैरिफाई किया जा सकता है, जिसका कि वक्त वही होता है बेस्ट क्लैरिफाई करने का माजिद साहब। तो पहले तो हम सबसे पहला स्टेप होता है, जब आपने चेक दिया तो आप वेरीफाई करते हैं एक बार फिर से कि जिस शख्स को आप चेक दे रहे हैं उसी को का नाम था, हालांकि हम जानते हैं नॉर्मली, पर तो भी एक बार आइडेंटिटी वेरीफाई करनी पड़ती है उनका, उनके ड्राइविंग लाइसेंस वगैरह से, कि एक बार फिर से वेरीफाई कर लो कि जिसको चेक मिलना है उसी के हाथ में दिया जा रहा है, और सिग्नेचर वगैरह जो बेसिक फॉर्मेलिटी है। फिर हमारा फर्ज होता है उनको बताने का, ये चेक आपको जो मिल रहा है ये टैक्स फ्री है और ये क्रेडिटर प्रोटेक्टेड है। फिर उसके बाद आप देखें कि लोग क्या बोलते हैं, तो अक्सर करके सबसे पहला रिस्पॉन्स तो होता है थैंक यू प्रदीप जी, आपने मेरे हस्बैंड को कायल किया लाइफ इंश्योरेंस लेने के लिए, और आज हमारी इतनी मुश्किल घड़ी में ये पैसा हमारे काम आएगा। पहला तो रिस्पॉन्स ये होता है माजिद साहब। दूसरा रिस्पॉन्स ये होता है, मैंने देखा हमेशा कि जो यंगस्टर्स होते हैं वो कहते हैं, या कई बार लेडीज भी कहती हैं, कि आपने मेरे हस्बैंड को कायल तो कर लिया, तो आपने प्रदीप जी उनको 1 लाख की बजाय आपने 2.5 लाख का क्यों नहीं कर दिया, या 2.5 लाख की बजाय आपने 5 लाख क्यों नहीं कर दिया, 5 की बजाय 10 लाख क्यों नहीं कर दिया। कई बार तो मुझे कहना भी पड़ता है कि मैडम आप तो, भाभी जी आप तो टोटली अगेंस्ट थी 1 लाख लेने के भी, आज 1 लाख का आपके पास चेक आया है तो आप परेशान हो रही है कि वो 2.5 लाख का क्यों नहीं कर दिया गया, उस समय तो आप टोटली अगेंस्ट थी। तो लोग मान भी जाते हैं कि हाँ जी मैं अगेंस्ट तो थी पर मुझे पता नहीं था, तो अगर आपको पता था तो आपको थोड़ा सा और पुश करना था मेरे हस्बैंड को कि वो उसको थोड़ी सी अमाउंट बढ़ा लेती। तो ये जो चीज है माजिद भाई, ऐसा नहीं कि लोग लालची हो जाते, आजकल का जो वक्त है उसमें पैसे की जो अहमियत है वो किसी और चीज से हम कंपेयर नहीं कर सकते। लोग हमदर्दी तो कर सकते हैं लेकिन माली इमदाद देने की ताकत यहां लोगों में नहीं है माजिद साहब। तो ये मैं इसको इस तरीके से देखता हूं।
4168945872 जनाब प्रदीप जी का फोन नंबर है। प्रदीप जी आपने अभी थोड़ा टच तो कर दिया, मेरा अगला सवाल था कि टैक्स इम्प्लीकेशन क्या है इस पर।
टैक्स इम्प्लीकेशन ये होते हैं माजिद साहब कि जब हम अपनी लाइफ इंश्योरेंस पॉलिसी बनाते हैं और बेनिफिशियरी को नामजद करते हैं और नाम उसका डालते हैं, जैसे फॉर एग्जाम्पल मेरी पॉलिसी में मेरी वाइफ मेरी मेन बेनिफिशियरी है जिसका कि नाम डाला हुआ है, तो कैनेडियन कानून के मुताबिक मेरी डेथ पे उसको पैसे डायरेक्ट मिलेंगे, उस पर कोई इनकम टैक्स नहीं होगा और वो पैसे क्रेडिटर प्रोटेक्टेड होंगे, उसके ऊपर किसी तरह की फीस या प्रोबेट वाला प्रोसेस नहीं लागू होगा और ये बिल को सरपास करेगा। तो ये इसलिए इम्पोर्टेंट है क्योंकि 90% साउथ एशियंस के पास विल ही नहीं है, लेकिन जब हम बेनिफिशियरी को नामजद करते हैं और नाम के साथ उसको उसका नाम डालते हैं पॉलिसी में एज अ बेनिफिशियरी, तो उसके ऊपर ना तो टैक्स लगता है और ना ही किसी और तरह की प्रोसेस होती है, और ये विल के ऊपर इसको प्रेफरेंस दिया जाता है, विल देखने की जरूरत ही नहीं पड़ता।
एक कपल है, हैड अ जॉइंट लाइफ पॉलिसी, अब आप ये बताइए कि अगर एक की डेथ हो जाती है तो दूसरे पे क्या फर्क पड़ता है।
माजिद भाई, जॉइंट लाइफ पॉलिसी में क्या होता है, हस्बैंड वाइफ के एक साथ लेते हैं। हालांकि ये वाला ये सिस्टम हो सकता है और बहुत होता भी था, लेकिन अब मैं रिकमेंड किसी को नहीं करता, उसके रीजंस बहुत सारे हैं। लेकिन जो आपका सवाल है वो सवाल सीधा सीधा ये है कि अगर हस्बैंड वाइफ की पॉलिसी हो और उसमें मिसाल के तौर पे हस्बैंड इंतकाल कर जाएं, तो वाइफ को पैसे मिलेंगे हस्बैंड के अमाउंट के, और अगर वाइफ की एज एक सर्टन एज ब्रैकेट में हो तो सन लाइफ कंपनी जो है वो उससे ये भी पूछेगी कि आपको मैडम लाइफ इंश्योरेंस चाहिए क्योंकि आप इस एज ब्रैकेट में आप क्वालिफाई करती हैं, हम आपको बगैर किसी मेडिकल के आपको इतने अमाउंट तक का इंश्योरेंस दे सकते हैं। यानी कि अगर 1.5 लाख की पॉलिसी हो मिसाल के तौर पे हस्बैंड वाइफ के बीच में और हस्बैंड का इंतकाल हो गया, तो वाइफ को 1.5 लाख तो मिलेंगे ही, और वाइफ अगर चाहे तो अप टू 1.5 लाख की पॉलिसी बगैर किसी मेडिकल के, चाहे कैसी भी हेल्थ कंडीशन हो, उनको मिल जाएगी। और उसके कुछ कंडीशंस होती हैं।
अब आप तो बड़े एक्सपीरियंस आदमी हैं, 26 साल से ये काम कर रहे हैं, तो आपके लिए सवाल है कि अगर इंश्योरेंस कंपनी से फर्स्टेंस आप जब जाते हैं चेक लेके उनके साथ डेथ बेनिफिट वगैरह देते हैं उनको, तो जो दूसरी जो फैमिली मेंबर्स हैं, आर दे इंटरेस्टेड इन टेकिंग द इंश्योरेंस फ्रॉम यू?
कई सारे लोग हो जाते हैं, क्योंकि शुरू में अगर आप देखें बहुत सारे लोग तरह तरह के ऑब्जेक्शन देते हैं। हमारे लोगों का मेन ऑब्जेक्शन है कि मेरे पास तो वक्त ही नहीं है, है ना? वो सारे दिन टीवी देखता है, सारे दिन पॉलिटिक्स पे बहस करता है, पर अपने घर के लिए उसके पास 20 मिनट का टाइम नहीं है। दूसरी बात, उनका एक बहुत गलत फहमी होती है कि बहुत महंगा होगा, हम तो अफोर्ड ही नहीं कर सकते। अच्छा, तो ना तो मेरे पास पैसा है इतना, ना मेरे पास वक्त है बैठ के डिस्कस करने का। तीसरी चीज क्या है कि उनके मन में तरह तरह के मिसकॉन्सेप्ट होते हैं कि मेरे दोस्त ने बताया था, या मेरे पड़ोसी ने बताया था, या मेरे जो इमाम साहब है उन्होंने कहा था इसको मत लेना, ये गलत है, वगैरह वगैरह। लेकिन माजिद भाई, जब चेक लेके मैं जाता हूं या चेक लेने वो आते हैं, मेरे ऑफिस में भी बहुत सारे लोग आते हैं, आज तक किसी ने नहीं कहा कि ये जो चीज थी गलत थी, इसलिए आप इस चेक को वापस कर दें कंपनी को। सब लेके जाते हैं, क्योंकि ऐसा नहीं कि वो लालची हो जाते हैं या एकदम उनके प्रिंसिपल्स बदल जाते हैं, उनकी जरूरत उनको मजबूर करती है उसको एक्सेप्ट करने के लिए। माजिद साहब,
416-894-5872 प्रदीप जी का फोन नंबर है। आपके एक्सपीरियंस में आपने कभी ऐसी कोई नोटिस किया, कोई इंटरेस्टिंग चीज?
बहुत सारी, अब जैसे आपने सवाल पूछा, अब मैं उसका जवाब दे दूं। बहुत सारी फैमिलीज में उनके मन में मुगालते होते हैं कि लाइफ इंश्योरेंस कंपनी तो पैसे बस प्रीमियम लेती है, पैसे नहीं देती। पर जब आप देखते हैं वो कि कितनी स्पीड से और कितनी डिसेंसी से बगैर किसी फीस को चार्ज किए हुए, और सन लाइफ कंपनी ने रूल बनाया है कि कोई पॉलिसी जो 5 साल से ज्यादा चल रही हो उसे वो विद इन 5 बिजनेस डेज पे करते हैं। 1.5 लाख की पॉलिसी हो, 5 साल से ऊपर चल चुकी हो, तो उसके लिए हमें क्लेम भी नहीं बनाना पड़ता माजिद साहब, बस डेथ सर्टिफिकेट दो और नेक्स्ट डे चेक बनके उनको मेल कर दिया जाता है। तो लोग जब देखते हैं तो लोग भी हैरान हो जाते हैं, और बहुत सारे लोग कहते हैं कि यार मेरे मन में तो तरह तरह के डाउट थे, मैं भी लेता हूं इंश्योरेंस, क्योंकि मैं भी चाहता हूं कि मेरी फैमिली को मैं प्रोटेक्ट करूं। इतनी दूर से कनाडा लेके आया हूं, 7 समंदर पार करा के, और वो मुझ पर डिपेंडेंट है, दे शुड बी प्रोटेक्टेड, लोगों के मन में ऐसा आता है।
416-894-5872 प्रदीप जी का फोन नंबर है। प्रदीप जी, आखिर में कैसे आप?
आखिर में यही कहना चाहूंगा कि 416-894-5872 पे कॉल करें, कोई कॉस्ट नहीं है, कोई ऑब्लिगेशन नहीं है, एक मीटिंग करें, और इस मीटिंग में जो डिस्कशन होगा उससे आपको कई तरह की इन्फॉर्मेशन मिलेगी जो आपके लिए बहुत काम आ सकती है। आप सुने, आप सोचे, और फिर डिसाइड करें कि आपको कुछ करना है कि नहीं करना। और ये मीटिंग मेरे ऑफिस में हो सकती है, जूम पे भी हो सकती है, और जरूरत पड़ने पे हम उसके लिए कोई और ऑप्शन भी तैयार कर सकते हैं मीटिंग के लिए। लेकिन मेरी आप लोगों से रिक्वेस्ट है कि मीटिंग में अपनी वाइफ को या अपने उन बच्चों को जरूर शामिल करें जिनकी ओपिनियन से आप अपना डिसीजन ले पाएंगे, क्योंकि वाइफ को बगैर इन्फॉर्म किए आप ना तो डिसीजन ले सकेंगे ना बच्चों को इन्फॉर्म किए, क्योंकि बच्चे हमेशा फिर समझेंगे नहीं तो आपको डिस्करेज करेंगे कि इसकी क्या जरूरत है वगैरह वगैरह। तो आप सबको इन्वॉल्व करें और वी कैन हैव अ मीटिंग ऑन जूम और इन माय ऑफिस, और अगर रियल जरूरत पड़ जाती तो वील वर्क आउट सम थर्ड प्लेस फॉर आवर डिस्कशन। कोई कॉस्ट नहीं है, कोई ऑब्लिगेशन नहीं है वाजिद भाई।
416-894-5872 जिनाब प्रदीप जी का फोन नंबर है। प्रदीप जी थैंक यू सो मच। अगले ट्यूसडे को इंशाल्लाह फिर आपसे
मुलाकात होती है।
कुछ स्पॉन्सर्स के पैगाम लेते हैं, प्रोग्राम में वापस आएंगे और आपकी मुलाकात करामतुल्ला गौरी साहब मेरे स्टूडियो में मौजूद हैं, उनसे कराई जाएगी।
थैंक यू वेरी मच।
दांतों का कोई भी मसला हो या करानी हो डेंटल क्लीनिंग, डॉक्टर फयाज एंड एसोसिएट्स आपकी पहली चॉइस। पैराडोंटिक्स, ऑर्थोडोंटिक्स, डेंटल इम्प्लांट, कॉस्मेटिक डेंटिस्ट्री एंड मच मोर। वार्म एंड फ्रेंडली एटमॉस्फेयर जहां आप अपनी जबान में अपनी तकलीफ बयान कर सकते हैं। आपके पास डेंटल इंश्योरेंस है या नहीं, कोई मसला नहीं। स्कारब्रो में एक और मिसिसागा की दो लोकेशंस पर आपको सर्व करते हैं। अपॉइंटमेंट के लिए अभी कॉल कीजिए 9052325678 मिसिसागा 4167579999 स्कारब्रो।
खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो न सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ। हैरिसन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल, कमर्शियल मॉर्गेज, रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप तल्लुक आते हैं इनके। आपको फाइनेंसिंग का बंदोबस्त दिया जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरिसन जी बड़ी कमाल की तिगड़म लड़ा सकते हैं। बस आप कॉल कर लीजिए और पैसे का रेंज हो जाएगा $228 से $1,000 महीना कैसे बचा सकते हैं। कॉल हैरिसन नाउ 6472281000 हैरिसन ऑफ मेजेस्टिक मॉर्गेजेस।
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा।
कौन से काम?
वही, बेटी की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ।
बस इतनी छोटी सी बात। पायल ज्वेलर्स पे सब किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही, दुबई, सिंगापुर, इंडिया, पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी।
मुझे उनका एड्रेस बताओ, मैं आज ही ये काम जाके करवाती हूँ।
जी जी बिल्कुल, पायल ज्वेलर्स का एड्रेस है 2720 नॉर्थ पार्क ड्राइव, यूनिट 42, ब्रैम्पटन। पायल ज्वेलर्स, कॉल करें 9057907879, दैट इज 9057907879।
एशियन फूड सेंटर की सारिया ही लोकेशन से 27 जून तो 7 जुलाई तक लग चुकी है कैनेडा डे सेल। वी पौंड सुवर्णा होल वीट आटा 10.99, 2 पौंड वाघ बकरी टी 9.99, 10 पौंड इंडिया गेट रोजाना राइस 11.99, नानक देसी घ्यो 25.99, 341 ग्राम नानक पनीर 4.99। एशियन फूड सेंटर की सारिया ही लोकेशन से तुसी ताजे फल फ्रूट सब्जियां भांडे और मिठाइया भी ले सकते हो। एशियन फूड सेंटर, कॉल कर लो 416-740-3262।
इन्ना सोना कर लिया, हुन अप्लायंसेस भी स्टेनलेस स्टील दे ही चाहिए।
हाँ जी, स्टेनलेस स्टील दे अप्लायंसेस मिलेंगे तानू ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते, जिसे फ्रिज, स्टोव, डिशवॉशर, थ्री पीस किचन बंडल, इसके अलावा फ्रंट लोड वॉशर एंड ड्रायर, एनर्जी सेवर, एनर्जी स्टार, फिर टीवी सेक्शन इच सोनी, सैमसंग, पैनासोनिक, शार्प, हर साइज से हर ब्रांड का टीवी विद द लोएस्ट प्राइसेस इन द टाउन, सिर्फ ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते। ब्रैम्पटन टीवी एंड अप्लायंसेस 801 Bowie Drive West, Brampton, या कॉल करो 9054502828, 905-450-2888।
जी साहब नाजरी, वेलकम बैक अगेन एंड 5:19 और 14 सेकंड हमारी घड़ी में हो चुके हैं। ट्यूसडे का दिन है, जुलाई की 2nd एंड टेम्परेचर 22 डिग्रीज, यस 22 डिग्रीज टेम्परेचर है। डिटेल की खबरें भी इसके थोड़ी देर बाद 6 बजे शारदी जी हमारे साथ यहां शामिल हो जाएंगी, फिर हम आपको पूरी दुनिया की सैर कराएंगे। फिलहाल हमारी खुशकिस्मती जनाब करामतुल्लाह गौरी साहब हमारे साथ हैं. नॉर्मली आरफा जी यहां पर होती हैं मगर शी इज MIA. यू नो व्हाट MIA इज, शी इज MIA, मिसिंग इन एक्शन. सो करामतुल्लाह ये मेरी खुशकिस्मती है कि मैं करामतुल्लाह गौरी साहब के साथ बैठा हूं यहां पर और इनसे भी कुछ सीखने की कोशिश करूंगा. सबसे पहले तो सलाम अर्ज करता हूं मैं जनाब करामतुल्लाह गौरी साहब को. सॉरी, करामतुल्लाह गौरी साहब, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू. सर कैसे हैं?
अस्सलाम वरहमतुल्लाहि वबरकातुहू. देखिए हुक्म ये है कि आपको जो सलाम किया जाए आप उसका जवाब उससे बेहतर दें.
जी जी.
तो अव्वल तो पहले सलाम करने में जो फजीलत है.
मैं फजीलत ले गया सर.
आप ले गए. आप बिल्कुल ले गए.
जो मगर करामतुल्लाह गौरी साहब, सॉरी ये हमारा टॉपिक तो नहीं है आज, मगर आपने थोड़ा छेड़ दिया तो इसके भी पूरी डिटेल बताया गया है कि जो कमरे में दाखिल हो तो वो कैसे करे, जो खड़ा हुआ है वो किसको सलाम करे, जो बैठा हुआ है वो कैसे सलाम करे, जो घुड़सवार है वो किसको वो सलाम.
हाँ, सलाम की एक पूरी तहजीब है. और एक इजाफा मैं करता चलूं माजी साहब, अपने सामईन और नाजरीन के फायदे के लिए हुक्म यह है कि जब आप घर में दाखिल हों
जी
तो सबसे पहले बिस्मिल्लाह कहें और उसके बाद बाआवाज़े बुलंद
जी
कहें अस्सलाम वालेकुम और उसके बाद दुरूद शरीफ पढ़ के, और अगर आप कुल हुवल्लाहु अहद सूरह इखलास पढ़ लें, सूरह इखलास की तिलावत कर लें, तो वो आपके रिस्क में इजाफे के लिए बेहतरीन नुस्खा है.
एक दफा और बता दें हमारे बेनिफिट.
जब आप बाहर से घर में
घर के अंदर दाखिल हुए
तो सबसे पहले तो बिस्मिल्लाह कहें, उसके बाद बाआवाज़े बुलंद या सरगोशी के अंदाज में भी अस्सलाम वालेकुम कहें और उसके बाद दुरूद शरीफ पढ़ें और फिर सूरह इखलास एक बार पढ़ें, दो बार पढ़ें, तीन बार पढ़ें, चार बार पढ़ें, पांच बार पढ़ें. जितनी बार आप पढ़ेंगे आपके रिस्क में इजाफा होगा. अल्लाह आपकी तंगदस्ती को दूर कर देगा.
माशाल्लाह माशाल्लाह माशाल्लाह. ये अभी मेरा ख्याल है एक हफ्ते के पहले की बात है. आमिर अहमद हमारे और मैंने बैठ के यहां पर इसे पूरा डिस्कशन किया कि सलाम की क्या अहमियत है और बाकायदा किस तरीके से सलाम अर्ज किया जाए एक दूसरे को. और मैंने, क्योंकि मुझे बाज़ दफा दिल दुखता है मेरा कि मेरी आदत है कि मैं अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू ही कहता हूं मैं, तो लोग वालेकुम सलाम कह के खामोश हो जाते हैं. बट इज नथिंग रॉन्ग विद इट.
उन्हें हाँ नहीं, नथिंग रॉन्ग, लेकिन जब
तरीका कार गलत है.
जब आपने उन पर अल्लाह की रहमतों के लिए दुआ की है तो उनको भी जवाब में कहना चाहिए अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातहू.
माशाल्लाह माशाल्लाह माशाल्लाह.
और ये भी कहना चाहिए कि अल्लाह आपके दर्जात बुलंद करे, आपकी कदर मंजिलत में इजाफा करे. देखिए हुक्म तो ये भी है कि जब आप कब्रिस्तान जाते हैं तो
कब्रिस्तान
जाना बहुत जरूरी है. मैं तो कम अज कम हर जुमे की नमाज के बाद सीधा रुख करता हूं कब्रिस्तान का, अपनी मरहुमा बीवी की कब्र की जियारत करने के लिए. और कब्रिस्तान के मुतालिक भी हुक्म यह है कि जब आप कब्रिस्तान में दाखिल हों तो वहां पर सोए हुए लोगों को सलाम कहें, सलाम करें और सलाम करके कहें कि अल्लाह की रहमतें हों तुम पर अहले कबूर. अल्लाह तुम्हारी मगफरत कराए फरमाए, दर्जात बुलंद करे और जन्नतुल फिरदौस में जगह का तायुन.
आमीन सुम्मा आमीन, आमीन सुम्मा आमीन. देखा मैंने कहा था कि आपके साथ, आपके सिर्फ सोबत में बैठते ही, हालांकि ये हमारा टॉपिक नहीं है आज
नहीं,
का
नहीं, नहीं, वो तो
मगर
अल्लाह की रहमत है कि उसने
सीखने का मौका मिलता है हमें.
मुझे उन बुजुर्गों की सोहबत से फैजियाब करवाया जो اپنی جگہ مثالی لوگ تھے، نابغائے روزگار تھے.
سمے ناظرین، جناب کرامت اللہ غوری صاحب میرے ساتھ تشریف فرما ہے اسٹوڈیو میں. غوری صاحب، کل ہمارا کینیڈا جو ہمارا اب چوزن کنٹری ہے، اس کی سالگرہ تھی اور 157th ایئر ہو گیا اس کو بورن ہوئے ہوئے. بعض دفعہ جیسے ہمارے بہت ساری چیزیں ایسی ہیں جسے ہم شاید ڈونلڈ ٹرمپ صاحب سے اگری نہیں کرتے، مگر ڈونلڈ ٹرمپ صاحب نے ایک بات کہی تھی کہ آپ امریکن اس وقت تک نہیں بن سکتے جب تک آپ بیکم این امریکن. اس کا مقصد یہ ہے کہ آپ یو ایکٹ لائک، ان کا مقصد یہ نہیں تھا کہ آپ نعوذ باللہ کوئی سور کا گوشت کھانے لگیں یا آپ شراب پیئیں یا آپ فحش موویز دیکھیں یا ایسا کریں. نو، یو بیکم این امریکن کہ امریکن کی طرح امریکہ میں آ کے آپ جو امریکنز ہیں ان کے ساتھ گھل مل کے ان کی تقریبوں میں جائیں، آپ ان کو اپنی تقریب میں بلایا کریں سب. تو یہ وہ تو کینیڈا کے لیے بھی ہے، انہوں نے تو اوپنلی کہہ دیا وہاں پر ڈونلڈ ٹرمپ، بیکاز وہ ان کے دل میں جو بات ہوتی ہے وہ باہر نکال لیتے ہیں، وہ کبھی اپنے دل میں رکھتے نہیں ہیں. اب کینیڈا میں بھی یہی ہے کہ میں جب دیکھتا ہوں لوگ آتے ہیں یہاں پر پاکستان سے، ہندوستان سے، بنگلہ دیش سے، پوری جس کنٹری سے بھی آتے ہوں، وہ ناٹ اونلی فرام ہیئر، اٹالینس اینڈ پورچوگیز اینڈ دوسرے جو کیریبین سے لوگ آتے ہیں، تو ان کے ایک ایک علاقے بنے ہوئے ہیں کہ وہ ان علاقوں میں آ کے رہتے ہیں. اور وہاں پر کئی کئی لوگ تو ایسے ہیں کہ وہ 20-25-25-30 سال سے اسی علاقے میں ہیں، وہاں سے موو نہیں ہوتے وہ. اور وہ جو چیزیں وہ اپنے گھر میں چھوڑ آئے تھے وہاں پر، اسی کو لے کے یہاں پر آگے ہوں. دے بیکم، دے نیور انٹینڈ ٹو بیکم اے کینیڈین. وہ کینیڈین نہیں بنتے وہ. ہاں، 3 سال کے بعد ان کو کینیڈین کا وہ پاسپورٹ مل جاتا ہے اینڈ سٹیزنشپ کارڈ مل جاتا ہے، تو دے بیکم، دے تھنک دیٹ آئی ایم اے کینیڈین. بٹ آپ کیا کہتے ہیں، آپ تو پوری دنیا میں گھومے، تو آپ کیا کہتے ہیں کہ کس طریقے سے یہاں پر جو امیگریشن لے کے آتے ہیں تو ان کو کس طریقے سے ایکٹ کرنا چاہیے؟
جی بالکل، آپ نے بہت اچھا موضوع چھیڑ دیا ہے مائل صاحب، لیکن پہلے میں یہ کہوں گا کہ وہ میری حاضری کا دن پیر ہوا کرتا تھا.
جی جی جی،
وہ آج سے بدل گیا ہے، آج سے منگل ہو گیا ہے.
جی 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 جی،
تو میں ابھی آ رہا تھا گھر سے، راستے میں ڈرائیو کر رہا تھا تو 4 مصرے نازل ہو گئے.
وہ
ایک تو یہ کہ 3 ہفتے سے عارفہ کی جگہ آپ سے گفتگو ہو رہی ہے.
جی جی جی،
مجھ سے کچھ لوگوں نے سوال کیا کہ کیا بات ہے، کیا ہے کہ آپ کے لیے اینکر بدل گیا ہے. میں نے کہا بھائی اینکر بدلنے سے کچھ نہیں ہوتا، وہ
جگہ وہی کی وہی ہے،
خاتون ہو یا مرد ہو، حضرت ہو، لیکن میں تو اپنی جگہ ہوں اور میں تو نہیں بدلوں گا. تو میں نے یہ 4 مصرے اپنی اس تبدیلی کے لیے کہے ہیں کہ پیر کا دن عارفہ کے نام تھا،
پیر کا دن عارفہ کے نام تھا،
لیکن منگل اب انہیں مرغوب ہے.
اچھا،
لیکن منگل اب انہیں مرغوب ہے.
جی،
حکم کی تعمیل فرض اولی، حکم کی تعمیل فرض اولی، سو بجا لانا ہمیں محبوب ہے.
سو بجا لانا ہمیں محبوب.
اچھا، اب آتے ہیں اس کی طرف جو آپ نے، دیکھیے میں یہ کہتا ہوں، میں بالکل آپ کے اس موقف سے 100% اتفاق کرتا ہوں کہ ہمارے لوگ جو خاص طور پہ آتے ہیں وہ نقل وطن تو کرتے ہیں، لیکن اب سامان سفر میں وہ ساری بری عادتیں، وہ ساری بدعتیں بھی باندھ لاتے ہیں جو انہیں وہیں چھوڑ کے آ جانی چاہیے.
صحیح.
مثال کے طور پر ایک تو جو سب سے بڑی ہم میں کمزوری ہے وہ یہ کہ وقت کی قدر نہیں کرتے اور وقت پر کام شروع نہیں کرتے. میں چونکہ شاعر ہوں تو شعری محفلوں میں بہت جاتا ہوں، مشاعروں میں بہت شرکت کرتا ہوں اور میں نے آج تک کوئی ایسی محفل نہیں دیکھی جو وقت پہ شروع ہوتی ہو. بلکہ مجھے یاد ہے کہ ایک تقریب تھی, اس میں ایک کینیڈین پارلیمنٹ کے گورے رکن کو بھی مدعو کیا گیا تھا اور اس نے اپنی تقریر شروع کی اور تقریر شروع کی ہلکے پھلکے انداز میں, کہنے لگا کہ وہ مجھے جو وقت دیا گیا تھا تقریب کے شروع ہونے کا اس سے تو صرف یہ دو گھنٹے کا فرق ہے. تو ہم اکثر یہ مذاق کرتے ہیں کہ ہمارے جو ہمارے ہم لوگوں کو یہاں جو ویزیبل مائنورٹی کہا جاتا ہے کہ ویزیبل مائنورٹی کا ایک اپنا وقت ہے اور ایک کینیڈین وقت ہے. تو میں نے یہ دیکھا ہے کہ ہماری کوئی بھی محفل وقت پہ شروع نہیں ہوتی اور پھر اس کے بعد خاص طور پہ شعری محفل میں تو یہ ہوتا ہے کہ آخر میں پڑھنے والے شعرا سے کہا جاتا ہے کہ آپ صرف ایک غزل سنائیں یا غزل کے پانچ اشعار سنائیں, اور اس لیے کہ وقت کے دامن میں اتنی گنجائش نہیں ہے. اور میں کہتا ہوں کہ بھائی وقت کے دامن میں گنجائش تو تم خود ختم کر رہے ہو, اس لیے کہ اپنی تقریبات کو اگر وقت پہ ختم کر لو تو یہ پریشانی نہ ہو. دوسری بات یہ کہ وہ جو میں نے محسوس کیا ہے خاص طور پر ہمارے لوگوں کا انداز جس کا آپ ذکر کر رہے تھے کہ ہم وہ گھیٹو مینٹیلٹی جسے میں کہتا ہوں, وہ گھیٹو کی ذہنیت کہ اپنے ہی لوگوں میں رہنا ہے, اپنے ہی لوگوں میں اٹھنا بیٹھنا ہے, ملنا جلنا ہے, اور جو یہاں پر جو مین سٹریم ہے اس سے ہمیں کوئی تعلق نہیں رکھنا, یہ غلط ہے. ایک جو میں عام طور سے پاکستانیوں سے سنتا ہوں, اپنے لوگوں سے سنتا ہوں, کہ وہ جب بھی کینیڈا کا ذکر کرتے ہیں تو کہتے ہیں کہ یہ دیار غیر ہے. دیار غیر ہے, اور میں کہتا ہوں کہ اگر تم اسے دیار غیر سمجھتے ہو تو یہاں آگے کیوں بسے ہو.
صحیح
ہے نا, غیر کے گھر میں تو تین دن, وہ کہاوت ہے کہ تین دن کا مہمان اس کے بعد بلائے جان. تو تم اگر یہاں آ کے بسے ہو, تم نے اگر اس ملک کو منتخب کیا ہے اپنے لیے اور اپنے سے زیادہ اپنے نوجوان نسل کے لیے, اپنے بچوں کے لیے, تو یہ جو خناس ہے اسے دیار غیر سمجھنے والا یہ اپنے ذہنوں سے نکال دو. اس وطن کو تم نے اپنا وطن بنایا ہے, تمہاری اولاد یہاں پیدا ہو رہی ہے, تمہاری اولاد یہاں تعلیم حاصل کر رہی ہے, تربیت حاصل کر رہی ہے. ایک تو اسے اگر تم ذہنی طور پر پاکستان میں رہتے ہو تو چلو میں سمجھ سکتا ہوں کہ وہ تمہاری نفسیاتی مجبوری ہے, لیکن وہ بچے جو یہاں پیدا ہوئے ان کے لیے تو یہ وطن اول ہے.
صحیح,
وطن ثانی تو ہمارے لیے ہے نا.
جی,
جس وطن کو ہم چھوڑ کے آئے ہیں, اب ہم نے یہاں رہنا پسند کیا ہے, تو تم تالاب کے کنارے کھڑے ہو اور صرف اپنا پہنچا اس میں ڈالنا چاہتے ہو, پیر ڈالنا چاہتے ہو, پورے کے پورے نہانا نہیں چاہتے, تو یہ غلط ہے, غلط رویہ ہے. اور خدا را اپنے بچوں کو, اپنے نوجوان نسل کو اتنا تنگ نظر نہ بناؤ کہ وہ بھی یہ سمجھتے رہیں کہ یہ ہمارے لیے دیار غیر ہے, ہمارا وطن تو کوئی اور ہے, وہ وطن جسے انہوں نے کبھی دیکھا بھی نہیں ہو. تو ان کے لیے یہ مجبوری کہ یہ تنگ نظری پیدا نہ کرو, ان کو بلکہ ترغیب دو. اور میں دیکھتا ہوں, دیکھیے ہم اگر ہندوستانیوں سے اپنا موازنہ کرنے چلیں تو ہم دیکھتے ہیں کہ کینیڈا کی کابینہ میں آج بھی کم از کم تین سکھ وزیر ہیں ہندوستان کے, جن کا تعلق ہے. سکھ جو فرقہ ہے, جو کمیونٹی ہے, وہ تو خاص طور پہ ہمیں کینیڈا کی سیاست میں بہت فعال نظر آتی ہے. ہمارے لوگ اتنی تعداد میں نہیں ہیں, لیکن ہمارے توجہ اس بات پر خصوصی طور پہ مرکوز ہونی چاہیے کہ ہم ہماری نوجوان نسل کی, ہمارے اپنے بچوں کی ذہنی تربیت اس طرح سے کریں کہ وہ اپنے آپ کو یہاں ایک تو اجنبی محسوس نہ کریں, دوسرے یہ کہ وہ یہاں مین سٹریم میں داخل ہوں، یہاں کے دھارے میں جو بہتا ہوا دھارا ہے اس میں اپنے لیے جگہ بنائیں. وہ جو کہا جاتا ہے نا انگریزی میں کہ ٹو کارو آؤٹ اے پلیس انڈر دا سن، تو وہ ان کی تربیت ایسی ہونی چاہیے، ان کے ماں باپ ان کی تربیت اس طرح سے کریں کہ وہ اسی کو اپنے لیے اپنا وطن سمجھے اور اس وطن میں اپنا مستقبل محفوظ بنانے کے لیے، اپنا بھی اور اپنے لوگوں کا مستقبل بھی محفوظ بنانے کے لیے کاوش کریں، کوشش کریں.
غوث صاحب، پاکستان سے، پاکستان کو میرے دل کے اندر سے کوئی لے کے جا نہیں سکتا.
وہ تو ہماری مجبوری ہے،
وہ ہماری مجبوری ہے، ہماری پاکستان سے. مگر کیونکہ ہم برسا برس سے یہاں رہ رہے ہیں تو یہ ہمارا ملک بن چکا ہے.
جی
یہ ہمارا ملک بن چکا. اب میں آپ کو ایک مثال دیتا ہوں. آج کل یورو کپ ہو رہا ہے، یہاں پر جو ہے کوپا امریکہ،
کوپا امریکہ نہ ہو رہا ہے،
یہاں پر کوپا امریکہ ہو رہا ہے. یورپ میں جو ہے وہ یورو کپ ہو رہا ہے،
یورپ کپ ہو رہا ہے.
اب وہاں پر جیسے فرسٹ کریں گے اٹالین ٹیم ہے، اٹالین کو بتا رہا کیونکہ میں بہت اٹالین میں رہا ہوں.
جی
تو یہاں پر جو ہے جیسی اٹالین ٹیم یہاں سے 6000 میل دور ہیں وہ لوگ جہاں پر میچ چل رہا ہے، وہ جب اٹالین ٹیم جب جیتتی ہے تو آپ دیکھیں کہ یہاں پر ڈاؤن ٹاؤن کے علاقوں میں یہاں پر گاڑی چلانا بڑا مشکل ہوتی ہے کیونکہ وہ اپنے گاڑیوں میں بڑے بڑے فلیگز لے کے، جھنڈے لے کے،
اٹلی کے پرچم لگا کے چلتے ہیں.
حالانکہ ان میں سے کئی ہزاروں کی تعداد میں لوگ ایسے ہیں، بچے، ینگ لوگ، جنہوں نے آج تک اٹلی دیکھی نہیں ہے نا، مگر اپنے ماں باپ کو جب انہوں نے اٹلی سے آج بھی اتنا پیار دیکھا ہے، حالانکہ دے آر ویری کینیڈینز کیونکہ ان کا تو کلر بھی وائٹ ہے، سو دے آر ویری کینیڈینز، بٹ دا تھنگ از دیٹ دے ہیون فار گاٹن ان کا جو ہیریٹیج ہے.
یہ آپ نے بہت اچھی بات کہی ہے مائی صاحب، اور میں اسی لیے اس بات کو خاص طور پہ ہائی لائٹ کرنا چاہوں گا کہ میں جب یہ کہتا ہوں کہ تم اپنے بچوں کو مین اسٹریم میں داخل کرو تو اس کا مطلب یہ ہرگز نہ لیا جائے کہ ہمارے بچوں کو ان کی تہذیبی روایات سے دور رکھا جائے.
جی
ان کو آپ اپنی تاریخ پوری پڑھائیں، آپ ان کو اپنی تہذیبی ورثہ منتقل کریں، آپ ان کو ثقافتی طور پر مسلمان بھی بنائیں اور پاکستانی بھی بنائیں، لیکن ان کا وہ رویہ یہ نہیں ہونا چاہیے کہ وہ صرف پاکستان کے حصار میں رہیں اور کینیڈا کو نظر انداز کریں. نہیں، ہمیں اپنی تہذیبی اقدار کو بھی فراموش نہیں کرنا چاہیے، اس کے ساتھ ساتھ ہمیں اپنے مستقبل کے اہداف کو سمجھنا چاہیے، ان کو مد نظر رکھنا چاہیے. اپنی دیکھیے عجیب و غریب بات ہے، میں اپنے لوگوں میں عجیب و غریب ایک تو جو کمپلیکس دیکھتا ہوں. میں نے اپنی سفارتی زندگی میں بہت طویل عرصہ عرب دنیا میں گزارا ہے.
صحیح.
میں وہاں پر پاکستانیوں سے کہا کرتا تھا کہ اپنے بچوں کو عربی پڑھاؤ، ان کو عربی پڑھنے دو، اس لیے کہ ایک تو
موقع بھی ہے
ہمارے، ہاں موقع ہے، تو وہ اس ماحول میں رہ رہے ہیں تو ان کو عربی پڑھاؤ، اس لیے کہ ہماری دین کی زبان بھی یہی ہے، ہماری تاریخ کا ایک بڑا ورثہ، ایک بڑا حصہ ہے عربی زبان میں. لیکن مجھے جواب یہ ملتا تھا کہ صاحب عربی پڑھائیں گے تو بچوں کے لیے کس کام آئے گی، تو وہاں پر بجائے عربی کے انگلش میڈیم اسکولوں میں پڑھاتے تھے. اچھا یہاں آ کے جب میں یہ دیکھتا ہوں کہ وہ اپنے بچوں سے کو اردو زبان سے محروم کر دیتے ہیں، دور کر دیتے ہیں. دیکھیے مادری زبان کس کو کہا جاتا ہے؟ مادری زبان وہ ہوتی ہے جو بچہ اپنی ماں سے سیکھتا ہے.
صحیح.
ٹھیک ہے نا. ماں کے ساتھ جب وہ لیٹتا ہے بچپن میں تو وہاں جو ماں اس کو زبان سکھاتی ہے وہ مادری زبان ہوتی ہے. یہاں عجیب و غریب رویہ میں نے یہ دیکھا، بلکہ میں نے اس موضوع پر 2006 में रॉजर्स टेलीविजन ने मुझे बाकायदा स्पॉन्सर किया था। मैंने एक 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 घंटे की वीडियो बनाई,
डॉक्यूमेंट्री,
डॉक्यूमेंट्री बनाई है जो इसी मौजू पर है कि कनाडा में उर्दू जबान का मुस्तकबिल। और मैंने पूरे कनाडा का सफर किया था, मशरक से लेकर मगरिब तक शहरों में गया था और वहां मैंने नौजवान नस्ल से, बच्चों से, नौजवानों से खास तौर पे इंटरव्यू किया ये जानने के लिए कि वो अपनी जबान से दूर की हो गए हैं। और तमाम तर बच्चों ने मुझसे ये कहा जब मैंने उनसे सवाल किया कि तुम अपनी जबान को क्यों, उर्दू में गुफ्तगू क्यों नहीं कर सकते, तो मुझे जवाब दिया गया कि हमारे माँ बाप ने हमसे घर में अंग्रेजी बोलने की कोशिश की, तरगीब दी, और क्योंकि वो ये समझते हैं, माँ बाप ये समझते हैं, देखिए अजीब गरीब जहनियत है, माँ बाप ये समझते हैं कि अगर अंग्रेजी जबान नहीं बच्चों को आएगी तो वो यहाँ अपने लिए जगह नहीं बना सकेंगे। मैं ये कहता हूँ कि जिस दिन बच्चा 4 साल की उम्र में किंडरगार्टन में जाना शुरू करता उस दिन वो अंग्रेजी की से मुतारिक हो जाता और अंग्रेजी जबान सीख लेता। आप उसको उसके साथ अपनी अंग्रेजी में गुफ्तगू करके असल में अपनी अंग्रेजी की महारत को बढ़ाना चाहते हैं। और इस अमल में होता यह है कि बच्चा अपनी मादरी जबान नहीं सीखता, जो बहुत ही गलत है। ठीक है, मेन स्ट्रीम में दाखिल होने का मतलब ये नहीं है कि आप अपनी मादरी जबान को भूल जाएं, आप अपनी सकाफत को भूल जाएं, आप अपनी तहजीब को एक ताक में रख दें, एक तरफ रख दें, नहीं, आपको दोनों, देखिए ना, दोनों ये तो दो रोया सड़क है, आपको एक साथ चलना है दोनों को लेके, अपनी तहजीब को, अपनी सकाफत को भी, और आप यहाँ के में जो धारे में दाखिल हैं होने से अपने बच्चों को उनको तरगीब दीजिए कि वो यहाँ अपने लिए जगह बनाएं, लेकिन अपनी तहजीब को इस अमल में फरामोश ना करें।
क्या बात है साहब।
तो मैंने इसी पर 4 मिसरे कहे, वो आपको सुना देता हूँ, उसके बाद ये फिर किसी और मौजू पर गुफ्तगू करेंगे कि बेच खाया गासिबों ने था जो वो अपना वतन,
बेच
खाया गासिबों ने था जो वो अपना वतन, आ बसे हैं इस जमीन पे करके हम कितने जतन, आ बसे हैं इस जमीन पे करके हम कितने जतन, ऐ खुदा महफूज रखना नजर बद से तू इसे,
ऐ खुदा
इस कनाडा को
जी,
ऐ खुदा महफूज रखना नजर बद से तू इसे, ये कभी अपनाए ना उस वतन अव्वल का चलन। वो खराबियां जो हमारे माशरे में, हमारी सियासत में, हमारे रियासती ढांचे में पाकिस्तान में हमें नजर आती हैं, मैं दिल से दुआ करता हूं कि वो बुराइयां, वो अयूब यहां कभी अपने रियासती निजाम में अपनी जगह ना बनाए।
सर वो मुझे तो बस विंस्टन चर्चिल का वो बात याद आती है कि किसी ने पूछा था कि इंग्लैंड हार रहा है क्या होगा, इंग्लैंड का क्या तबाह हो जाएगा, तो उन्होंने एक बात कही थी कि हमारा जुडिशियल,
हमारी अदालतें काम कर रही हैं या नहीं।
हाँ जी,
जब साहिल ने कहा कि हाँ अदालतें काम कर रही हैं, तो फिर चर्चिल ने कहा कि फिर कोई परेशानी की बात नहीं है। देखिए इस्लाम की जो तारीफ गैर मुस्लिमों ने की है, मुझे याद है एक बहुत मशहूर दानिश्वर था, उसके जब पूछा गया कि इस्लाम की सबसे बड़ी खसूसियत आपकी नजर में क्या है, तो उसने कहा कि इस्लाम का निजाम अदल,
माशाल्लाह,
निजाम अदल, और उसकी मिसाल हमारे सामने है, हमारे रसूलुल्लाह की हदीस है, मुत्तफक अलैह हदीस है, आपने फरमाया था कि अगर मेरी बेटी फातिमा भी चोरी करेगी तो मैं उसके हाथ भी काटूंगा। और देखिए ये जो हम बात कर रहे थे ना कि इसको अब भी दयार गैर हम हमारे लोग कहते हैं, तो उस पर मुझे याद आता है कि हमारे लिए جو بہترین کردار کا نمونہ ہے وہ تو ہمارے نبی کی ذات
صلی اللہ علیہ وسلم جی.
اور ہمارے نبی نے یہ مثال قائم کی کہ اگرچہ ان کی پیدائش کا شہر مکہ تھا جہاں انہوں نے آنکھ کھولی, جہاں انہوں نے اپنی نوجوانی کا وقت گزارا, جہاں انہوں نے اپنے پیغام نبوت کا آغاز کیا, ایک بار جب ہجرت کر لی مدینے جا کے بس گئے, اور اگرچہ 8 ہجری میں مکہ فتح بھی کر لیا لیکن رسول نے وہاں پہ قیام نہیں کیا, واپس مدینے تشریف لے گئے. تو اس سے ہمیں کیا سبق ملتا ہے؟ اس سے ہمیں یہ سبق ملتا ہے کہ ایک بار جب آپ کسی سرزمین کو اپنا وطن بنائیں تو اسے اپنا مستقل وطن سمجھیں.
کیا بات ہے جی,
یہ ہماری
سبحان اللہ,
یہ روشن مثال ہے.
عدلیہ کی بات ہو رہی تو پاکستان میں سپریم کورٹ میں ریزرو سیٹس کے بارے میں جو ہوا ہے اس کے بارے میں کیا بتائیں گے آپ؟
جی اس میں تو آپ دیکھیے بہت دلچسپ مقدمہ ہے. پہلے تو ہمارے جو چیف جسٹس صاحب ہیں ان کا اگر آپ نے وہ سپریم کورٹ کے اس مقدمے کی سماعت سنی ہو اور وہ تو لائیو نشر ہوتی ہے, تو اس میں جو سب سے زیادہ جو بات مجھے اسٹرائک کی, جس نے مجھے اپنی طرف متوجہ کیا, وہ یہ کہ چیف جسٹس فائز عیسیٰ کی تمام تر کوشش یہ تھی کہ وہ الیکشن کمیشن کے موقف کی ترجمانی کرتے رہے, اور انہوں نے تو کل یہ فرمایا کہ الیکشن کمیشن آف پاکستان کوئی ہماری ذیلی عدالت نہیں ہے, ہمارے انڈر کام کرنے والی عدالت نہیں ہے, اس کا اپنا ایک آئینی کردار ہے, اس کا وہ پاکستان کے آئین کے تحت ایک علیحدہ جداگانہ ادارہ بنایا گیا ہے, لہذا ہم اس وقت تک اس سے جواب طلب نہیں کر سکتے جب تک وہ آئین کی خلاف ورزی کا مرتکب نہ ہو. تو اس سے کیا ظاہر ہوتا ہے؟ اس سے ظاہر یہ ہوتا ہے کہ وہ الیکشن کمیشن نے جو دھاندلی کی ہے اقلیتوں کی نشستوں کے معاملے میں اور خواتین کی نشستوں کے معاملے میں, جن کے مجموعے کو ریزرو سیٹس کہا جاتا ہے, اور جس میں صریحاً عمران خان کی تحریک انصاف کے خلاف ناانصافی کی گئی ہے, اس میں وہ اپنا کوئی کردار ادا نہیں کرنا چاہتے, نہ وہ الیکشن کمیشن کو جواب دہ سمجھتے ہیں. لیکن اس کے ساتھ ساتھ جو سپریم کورٹ کے فل بینچ سماعت کر رہا ہے نا اس مقدمے کی, تو کچھ ججز نے, خاص طور پہ اتھر من اللہ نے جو جس موقف کا ادا کیا ہے, انہوں نے 4 صفحات کا ایک الگ اپنا اوپینین لکھا ہے, اور اس میں انہوں نے صاف کہا ہے کہ یہ قضیہ شروع ہوا ہے وہاں سے جب 13 جنوری 2024 کو اسی سپریم کورٹ نے, اسی چیف جسٹس نے ملک کی سب سے بڑی جماعت کو اس کے انتخابی نشان یعنی بلے سے محروم کر دیا, اس کو جواز بنا کر, حالانکہ کوئی حق نہیں پہنچتا تھا الیکشن کمیشن آف پاکستان کو کہ وہ تحریک انصاف کو ایک سیاسی پارٹی ہی ماننے سے عذر پیش کر دے. اس کے بعد الیکشن کمیشن نے یہ فیصلہ دیا کہ اس بنیاد پر کہ چونکہ تحریک انصاف کو بلے کے نشان سے محروم کر دیا گیا تھا اور محروم کرنے والی ملک کی سب سے بڑی عدالت تھی, لہذا الیکشن کمیشن نے کہا کہ اب تحریک انصاف کوئی سیاسی جماعت نہیں ہے اور اس کے ٹکٹ پر کوئی انتخاب نہیں لڑ سکتا, جس کو لڑنا ہو وہ آزاد امیدوار کی حیثیت سے لڑے. اتھر من اللہ نے کہا کہ یہ سپریم کورٹ کے فیصلے میں کہیں یہ نہیں لکھا گیا تھا کہ تحریک انصاف سیاسی جماعت نہیں رہی, اور الیکشن کمیشن کو کوئی حق نہیں تھا, کوئی استحقاق نہیں تھا کہ وہ تحریک انصاف کو ایک سیاسی جماعت ہونے کے حق سے محروم کر دے. تو یہ تو سارا دھاندلی کا کھیل ہے. دیکھیے اس وقت بدنصیبی یہ ہے کہ ہمارے جو لوگ ہم پر حکومت کر رہے ہیں وہ ہیں جنہیں پاکستان کے عوام نے 8 فروری کو تحریک انصاف کے حق میں اپنا بھرپور ووٹ دے کر قیادت سے محروم کر دیا تھا. پاکستان کے عوام نے واشگاف انداز میں یہ کہہ دیا تھا 8 فروری کے انتخاب میں کہ ہم ان تھکے ہوئے گھوڑوں کو, گھوڑے کہنا گھوڑوں کی بے عزتی ہے, بہرحال ہم ان تھکے ہوئے گھوڑوں کو, ہم ان ہارے ہوئے جواریوں کو, ہم ان پٹے ہوئے مہروں کو اپنی قیادت کے کا اہل نہیں سمجھتے. ہم جس کو اہل سمجھتے ہیں اس کو ہم نے اپنا ووٹ دے دیا ہے. لیکن عوام کے حق پر, جمہور کے منشور پر جس طرح سے, جس بے غیرتی بے شرمی سے ڈاکہ ڈالا گیا وہ پاکستان کی تاریخ الگ ہے. اور اس تاریخ کی تو مذمت دنیا بھر میں کی گئی ہے. میں حوالہ دوں, اقوام متحدہ کا ایک ورکنگ گروپ ہے اگینسٹ آربیٹری ڈیٹینشن, جس کے تحت عمران خان کو گزشتہ 10 مہینے سے 11 مہینے سے بلکہ اب تو ہو گئے قید و بند کی صعوبتیں جھیلنا پڑ رہی ہیں. تو اقوام متحدہ کے اس گروپ نے حکومت پاکستان سے اپیل کی ہے کہ وہ عمران خان کو فوری طور پہ رہا کر دے. لیکن اس کے جواب میں ہمارے وزیر انصاف نے, نذیر تارڑ صاحب ان کا نام ہے, انہوں نے کہا ہے کہ یہ تو ہمارا اندرونی معاملہ ہے اور اقوام متحدہ کو کوئی حق نہیں ہے کہ وہ ہمارے اندرونی معاملے میں, ہماری اندرونی سیاست میں دخل انداز ہو. دیکھیے امریکہ کے, آپ کو یاد ہے ہم نے شاید پچھلے پروگرام میں اس پر گفتگو کی تھی کہ امریکہ کے ایوان زیری نے کانگریس کے نہیں, ہم نے شاید نہیں بات کی بات ہے وہ تو ہم نے پروگرام کیا تھا گزشتہ پیر کو, اس کے بعد منگل کو یا بدھ کو وہ قرارداد پیش ہوئی ہے امریکی کانگریس میں. دیکھیے امریکی کانگریس کے 368 اراکین نے اس بائیڈن انتظامیہ, یہ قرارداد منظور کی ہے, بائیڈن انتظامیہ سے اپیل کی ہے کہ وہ پاکستانی حکومت سے جواب طلب کرے کہ یہ جو پاکستان میں انسانی حقوق کی پامالی ہو رہی ہے, لوگوں کو زبردستی اٹھا لیا جاتا ہے, ان کو حراست میں رکھا جاتا ہے, اور جس طرح سے پاکستانی جمہور کے حق پر ڈاکہ ڈالا گیا ہے, یہ تمام سوالات کو اٹھایا گیا ہے, تو وہ حکومت پاکستان سے جواب طلب کرے کہ یہ شخصی آزادیاں, یہ جمہوری حقوق کیوں سلب ہو رہے ہیں پاکستان میں. اور باقاعدہ انہوں نے ذکر کیا ہے کہ انٹیلیجنس کے ادارے سیاسی عمل میں مداخلت کر رہے ہیں اور پاکستان میں جمہوری نظام تتر بتر ہو چکا ہے, معطل ہو چکا ہے. اس کے جواب میں ہماری حکومت نے یہ کہا کہ یہ بھی اندرونی معاملہ ہے پاکستان کا, امریکہ کو کوئی حق نہیں پہنچتا کہ وہ ہمارے اندرونی معاملات میں مداخلت کرے. لیکن دیکھیے وہ جو شہباز شریف کا کہ جو علامت بن گئی ہے, ان کی پہچان بن گئی ہے کہ انہوں نے پوری قوم کو بھکاری بنا دیا تھا اور یہ کہا تھا کہ بیگرز آر ناٹ چوزرز, تو ایک طرف تو پارلیمان نے یہ قرارداد منظور کی کہ ہمارے سیاسی معاملات میں, اندرونی معاملات میں امریکہ کو مداخلت کرنے کو حق نہیں ہے. دوسرے دن ہمارے سفیر نے, امریکہ میں جو ہمارے سفیر ہیں مسعود خان, انہوں نے ایک امریکی تھنک ٹینک کے سامنے کھڑے ہو کے جو تقریر کی, اس میں انہوں نے پھر کاسہ گدائی پھیلا دیا. सामने कर दिया कि हमें अमेरिका से टैक्टिकल हथियार चाहिए ताकि हमने ये जो मिलिट्री ऑपरेशन शुरू किया करने का अजमे इस्तेहकाम नाम का जो खैबर पख्तूनख्वा शुमाली इलाकों में शुरू करने का अजम किया है इसको अमली जामा पहनाया जा सके। तो आप एक तरफ तो अपने आप को भिखारी के रूप में पेश करते हैं, दूसरी तरफ फिर ये दावा करते हैं कि हम खुद मुख्तार हैं और अमरीका को हमारे मामलात में दखल देने का कोई इख्तियार नहीं है, कोई इस्तेहकाक नहीं है। और ये जो मिलिट्री ऑपरेशंस के नाम से नाटक रचाया जा रहा है, तो मैं अपने नाजरीन और सामेईन की मालूमात के लिए ये बताता चलूं कि 2001 से लेकर आज तक इस तरह के 23वां मिलिट्री ऑपरेशन है। इससे पहले 22 मिलिट्री ऑपरेशन मुख्तलिफ नामों से कभी वो ज़र्ब गज़ब के नाम से, कभी ज़र्ब मोमिन के नाम से, कभी पाकिस्तान के नाम से, मुख्तलिफ नामों से 22 मिलिट्री ऑपरेशन हो चुके हैं। और हर मिलिट्री ऑपरेशन के बाद ये दावा किया गया, ये नारा लगाया गया कि हमने दहशतगर्दी का सफाया कर दिया है। बाबा, मैं आपसे पूछता हूं कि अगर आपने दहशतगर्दी का सफाया कर दिया होता तो फिर ये आपको 23वां मिलिट्री ऑपरेशन करने की क्या जरूरत है? अब आप फिर ये वावेला कर रहे हैं कि मुल्क में दहशतगर्दी बढ़ रही है। और देखिए, ये इस जो मिलिट्री ऑपरेशन होने जाने वाला है उसका फोकस कहाँ है? वो सवात पर है। और सवात वो जगह है जहां आपने 2008 में मिलिट्री ऑपरेशन किया था जो एक तवील अरसे तक चलता रहा, और उसके बाद ये ऐलान किया गया कि हमने सवात को और पूरे शुमाली इलाके को दहशतगर्दों से पाक कर दिया। तो आप तो वो जो है ना कि अपना ही थूका हुआ चाट रहे हैं, आप अपने ही गलतियों को बार बार एतराफ कर रहे हैं। एक तरफ आप ये भी कर रहे हैं, दूसरी तरफ दोहा में तालिबान के साथ मुज़ाकरात भी हो रहे हैं। हमारे एक रिटायर्ड सफीर है जिसको हुकूमत ने अफगानिस्तान के लिए खसूसी नुमाइंदा मुकर्रर किया है, ये आसिफ दुर्रानी। तो कल ही दोहा में आसिफ दुर्रानी और पाकिस्तान के जो कतर में सफीर हैं उनकी मुलाकात तालिबान के वफ्द के साथ हुई है, जिसके बाद ये ऐलान किया गया है कि तमाम मामलात पर पेशरफ्त हुई है और गुफ्तगू बहुत अच्छी रही है। इसलिए कि हमारे लिए एक तो मसला दहशतगर्दी का है, इसलिए कि तहरीक तालिबान पाकिस्तान जिसके लिए महफूज पनागाहें अफगानिस्तान में हैं, वहां उन पनागाहों से वो पाकिस्तान की सरहद में दाखिल होते हैं और यहां दहशतगर्दी के काम करते हैं। तो एक तो ये मसला है। फिर 2021 में आज से 3 बरस पहले जब तालिबान ने अमेरिका को अफगानिस्तान से निकलने पे मजबूर किया था, आपको याद होगा अगस्त 2021 की बात है, उसके बाद से 7 लाख अफगानी पनाह गजीन पाकिस्तान में पनाह लिए हुए हैं। तो हमारे लिए ये भी एक बड़ा मसला बन गया है कि उन 7 लाख अफगान पनाह गजीनों का क्या किया जाए। जाहिर है कि हम पर अखलाकी जिम्मेदारी होती है कि हम उनको जगह दें सर छुपाने की, उनके लिए खुराक का बंदोबस्त भी करें, उनके लिए तिब्बी सहूलियात भी फराहम करें। तो ये बड़ा मसला है। तो एक गुंजलक सूरत हाल है। उसके साथ साथ फिर जो नया बजट पेश किया गया है, जिससे पहले ये ऐलान किया गया था कि ये इस बजट में आवाम के लिए सहूलियात फराहम की जाएंगी, तो सहूलियात फराहम करना तो कुछ मजीद टैक्सों का बोझ خاص طور پہ تنخواہ دار طبقے پر لاد دیا گیا ہے. اعلان کیا گیا تھا, دعویٰ یہ کیا گیا تھا کہ ہم پاکستان کے وہ ٹیکس ریشو میں اضافہ کریں گے, ہم اس کو ٹیکس ریشو کو بڑھائیں گے, لیکن وہ تمام مرایات یافتہ طبقے جو